विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। रसुवाको भोटेकोसीमा आएको बाढीले निकै ठूलो मानवीय तथा भौतिक संरचनामा क्षति पुर्यायो। बाढीको त्यो भयानक रूपले मानस पटलमा एउटा गहिरो तरास पनि छाडेको छ।
मैले अहिले पनि त्यो दिनलाई सम्झनु भन्दा अहिले यसो आकाशमा पेलेन उड्यो भने पनि म त्यही सम्झिन्छु। त्यो आवाजलाई भन्छन् नि, अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भने जस्तै मलाई भइरहेछ। अहिले ठुलो आवाज आयो भने म त्यही दिनलाई सम्झिन्छु, अथवा के आयो भनेर तर्सिने किसिमको मलाई भएको छ।
रसुवाको भोटेकोसी नदीमा अझै बाढी जोखिमको सम्भावना छ।
जस्तो अब अहिले पनि त्यहाँ अरू पनि यस्तै खालका चाहिँ यो चिरा परेर बसेका बरफका चट्टानका बरफका चाहिँ ऊहरू देखिन्छ, हिमनदी देखिन्छन् होइन। तर अब के छ भने त्यो मुनिपट्टिको चट्टान सहितै खस्ने भनेको त्यो खस्न सक्छ कि सक्दैन भन्ने कुरा गहन अध्ययन नगरिकन हामीले भन्न सक्दैनौँ। तर पनि सतर्क रहनुपर्छ यस्ता सम्भावनामा। एकदम निकट भविष्यमा नभए पनि टाढा सुदूर भविष्यमा चाहिँ यस्ता प्रकोप पक्कै पनि हुन सक्छन्।
यी र यस्तै सामग्री आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
जान लिने बाढी र पहिरो सचेत बनाऊ यो कुरा छ गयो। जान लिने बाढी र पहिरो सचेत बनाऊ यो कुरा छ गयो। सचेत बनाऊ यो पस्ना न देउ बस्ती नजिक कतै, इसका भेटर डोजर पानी न लौ जता ततै। न बसालौ पहाड़ मुनि बस्ती जानी जानी, चिरा पर्या जमिन कतै छिर्न न देउ पानी। जान लिने बाढी र पहिरो सचेत बनाऊ यो कुरा छ गइरो। सचेत बनाऊ यो कुरा छ गइरो। घर आँगन कान्लाहरू चिरा परे भनी, बरसात अघि पुर्नु पर्छ सदा सचेत बनी। नदी नाला पानी बाट जमिन कटान रोक्ने, चुक्ती पनि जानी राखौँ भेला बाढी रोक्ने। जान लैने बाढी र पहिरो सचेत बनाऊ यो कुरा छ गहिरो। सचेत बनाऊ यो छ गहिरो।
बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
प्राकृतिक विपत्ति कति बेला कसको जिन्दगीमा वज्रपात बनेर आउँछ कसैले थाहा हुँदैन। वर्षौंसम्म रगत पसिना बगाएर कमाएको सम्पत्ति आँखै अगाडि एकै क्षणमा नदीले सोरेर लैजाँदा कस्तो चोट लाग्छ होला। गत भदौ 10 गते बुधबार रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले अछामका रामप्रसाद जैसीको 20 लाख बढीको लगानी, 3 तोला बढी सुन र उहाँका 4 जना छोराछोरीको उच्च शिक्षाको आधार बनेको किराना पसल छेडबरमै बगाइदियो। आफू त बल्ल बल्ल बाँच्न सफल हुनुभयो, तर चिन्जानका साथीभाइ गुमाउनुको पीडा र सम्पत्ति सखा भएपछि अहिले उहाँ मानसिक र आर्थिक रूपमा निकै विक्षिप्त हुनुहुन्छ। एक सामग्री। अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर 8-12 रामप्रसाद जैसीले जीवनको उकाली ओराली धेरै देखिसक्नुभयो। घरको आर्थिक अवस्था सुधार्ने ठूलो सपना बोकेर उहाँ झण्डै 7 वर्ष अघि रसुवाको टिमुरे पुग्नु भएको थियो। टिमुरेमा खाद्य तथा किराना पसल सुरु गरेर उहाँले आफ्नो र परिवारको भविष्य कोर्दै हुनुहुन्थ्यो। तर गत भदौ 10 गते बुधबार बिहान आएको अप्रत्याशित भीषण बाढीले उहाँको सबै खुसी र सपना एकै झट्कामा खोसेर लग्यो।
म विगत 7 वर्ष अगाडिदेखि मैले अब व्यापार गर्नुपर्छ, बच्चा बच्चीलाई पढाउनको लागि केही कमाउनु पर्छ भनेर म रसुवागढी गएको थिएँ। त्यही व्यापार स्थापना गरेर व्यापार गर्दै थिएँ। अहिले 7 वर्षदेखि लगातार त्यहाँ व्यापार गरिरहेको। व्यापारको सिलसिलामा म त्यहाँ 7 वर्षसम्म बसेँ। त्यस्तो बाढी आला यस्तो होला भन्ने त खासै त्यस्तो केही सम्भावना पनि थिएन, त्यस्तो आला भन्ने सोचेको पनि थिएनौँ हामीले, होइन। गत साल असार 23 गते राति बाढी आएको थियो। त्यतिखेर झन्डै 22 जना मान्छे मरेका थिए। धेरै गाडीहरू 50-60 ट्रक गाडीहरू बगेका थिए र इबी गाडीहरू पनि 50-60 गाडी बगेका थिए। त्यस पछाडि अब त्यो पुननिर्माण नहुँदै फेरि अर्को बाढी आयो। यो बाढी चाहिँ यो अकस्मात आएको बाढी हो, कसैले हामीलाई केही कुरा जानकारी पनि भएन, थाहा पनि भएन। अब यसको स्पिड पनि धेरै स्पिड भएको हुनाले यसको बारेमा कसैले जानकारी दिन समय पनि कसैले कसैलाई जानकारी दिन पनि समय भ्याइएन। किनभने त्यसको स्पिड हामीले सुनेको सबै ठाउँमा 20 किलोमिटर पार गर्न उसलाई 7 मिनट लाग्यो भन्ने छ, होइन। त्यो 20 किलोमिटर पार गरेर 7 किलोमिटर होइन, त्योभन्दा बढी वेग थियो हामी ठाउँ आउँदाखेरि। त्यो आउँदाखेरि म पसलमा बसिराखेको थिएँ। 1-2 जना ग्राहकहरू आइरहेको थिए, धेरै त ग्राहक थिएन बिहानको टाइममा। 1 जना मान्छे त्यहाँ आएर अगाडि चुरोट खाइरहेको थिएँ, अनि मैले उनसँगै भलाकुसारी भनेर के गर्दै हुनुहुन्छ, कहिले आउनुभयो, यस्तै यस्तै कुराहरू गरिरहेको थिएँ। जब हामी कुराको सिलसिलामै कुरा गरेर बाहिर त्यो सटरको तलतिर एउटा टेबुलमा बसेर कुरा गरिरहेको थियौँ, त्यतिखेर 81 धुवा धुलो सहित आवाज सहित भन्सारको साइडतिर देखियो। त्यो देख्ने बित्तिकै हामीले यो के हो भनेर उनले पनि उठेर हेरे, मैले पनि उठेर हेरेँ। मैले त ठ्याक्कै सटरको माथितिर हात राखेर झुक्किएर हेरिरहेको थिएँ। जब ठुला ठुला गाडीहरू उड्याएका, त्यसपछि तपाईँको त्यो घरका टिनका पाताहरू, झ्याल ढोकाहरू के हुन्थ्यो, जे पा मौरीको गोलो आए जस्तै उडिरहेको थिए। अनि त्यसपछि के भयो यो भनेर हेर्दै गर्दा जस्ट मेरो अगाडिको घरमा ढुङ्गा सहित लेदो सहित टन्टन बजिसकेपछि, अनि मैले 81 त्यो दोकानभित्र छिटो नछिरोस् भनेर मैले सटर हातमै सटर भए हुनाले त्यो उभिएर सटर समातिरहेको थिएँ। त्यही सटरभित्र झारेर त्यो पछाडिबाट म बाँच्न सफल भएँ। त्यही मेरो अगाडि टेबल काउन्टरमा मोबाइल थियो, मोबाइल पनि समाउन पाएन। मैले आफूले बैङ्कमा जानको लागि रेडी गरेका 60,000 रुपियाँ थियो। अब 9 बज्ने बित्तिकै म बैङ्क गएर पैसा जम्मा गरेर बच्चा बच्चीलाई कोठा भाडा र खाने खर्च हाल्ने भनेर मेरो सोच थियो। त्यो 60,000 रुपियाँ पनि मैले त्यो काउन्टरमै राखेको थिएँ। त्यो पनि मैले समाउन नपाएर म बेपत्ता भएर दौडेँ। तर त्यहाँबाट म कसरी त्यो 20-25 मिटरको दूरी कसरी म त्यो माथिसम्म पुगेँ त्यो थाहा भएन। त्यसपछि मलाई दौड्दै गर्दाखेरि यदि म 2 पाइला मात्रै पछाडि परेको भए म जान्थे होला। त्यस्तै 2 पाइला पछाडि परेका अथवा 2 सेकेन्ड लेट भएका मान्छेहरू धेरै त्यहाँ च्यापिए। हामीले 5-6 उद्धार गर्यौँ, तान्यौँ। 5-6 त हाम्रै अगाडि मरे।
रामप्रसाद त बल्ल बल्ल बाँच्न सफल हुनुभयो, तर उहाँको 7 वर्षसम्म रगत पसिना बगाएर उभ्याएको त्यो किराना पसल जहाँ परिवारको छाक टार्ने र छोराछोरी पढाउने आधार लुकेको थियो त्यसलाई बाढीले नामो निशाना नराखी बगाइदियो। वर्षौंको कमाई र जाए जेथा छेडभरमै बगरमा परिणत भयो।
जब म माथिर गएँ घाँसमा त्यो हातले समाउँदै, जब अगाडि गएँ, अगाडि गएर मेरो 15-20 मिनटसम्म सास नै चल्न सकेन। त्यसपछि मैले उतातिरबाट एकजना अर्को बाँचेको मान्छेसँग, भाइतिरसँग मोबाइल छ भनेर भने, उसले मोबाइल छ भन्यो। मेरो बुढीको नम्बरलाई मैले डायल गर्न खोजेँ, तर 10 चोटि डायल गर्दाखेरि पनि मैले त्यो नम्बर मिलाउन सकेन, किनभने मेरो मुटुको धड्कन त्यस्तै धड्किरहेको थियो। त्यसपछि मैले धौध गरी त्यो डायल गरेर, म यस्तो यस्तो बाढी आयो, यस्तो यस्तो भयो, म सुरक्षित छु भनेर मैले फोन गर्न भ्याएँ। त्यस पछाडि त्यो बिस्तारै त्यो धुवा धुलो बस्दै गयो। हामीले हेर्दै गर्दा झन्डै 1/2 घन्टाको टाइममा त्यो पानी पनि घटेर आफ्नो स्थानमा पुग्यो। त्यो पानी आफ्नो स्थानमा पुग्यो र त्यहाँको धुवा धुलो उडेर गयो। तल पुरै त्यो बजार, एउटा घर पनि रहेन, अब मेरै दोकान रहेन, अरू त्यहाँको कसैको घर पनि रहेन, पुरै गिलो माटो मात्रै बगर भएको भेटियो, अझ देखियो भनेर भनौँ न, त्यस पछाडि त्यहाँ एक घन्टा पछि हेलिकप्टर आयो। हेलिकप्टरले आर्मीको हेलिकप्टर तल तलबाट मान्छे तानिरहेको थियो, त जिउँदा मान्छे तानेको थियो कि मर्या मान्छे तानेको थियो हामीले त थाहा भएन। तान्न त तिन चारवटा उसले तानेर लियो, छेउतिर दौडन नसकेका पाँचजनालाई हामीले उद्धार गरेर माथितिर राख्यौँ।
आफ्नो सर्वस्व र सम्पत्ति त गुम्यो नै, तर त्यो बिहानको बाढीले रामप्रसादको मनमा कहिल्यै निको नहुने अर्को ठूलो चोट पनि थपिदिएको छ। आफू त जसो तसो भागेर बाँच्न सफल हुनुभयो, तर उहाँलाई आश्रय दिने र सधैँ सुख दुःखमा साथ दिने घरबेटीलाई भने बाढीबाट जोगाउन सकिएन। त्यो क्षण सम्झिँदा रामप्रसाद अझै पनि भावुक बन्नुहुन्छ।
मेरो एउटा घरबेटी मेमे पनि बित्नु भयो, हामीले जाउँ बाढी आयो भनेर घरभित्र हामी जान सकेनौँ, जान टाइम पनि थिएन, भागो भागो भन्दै बाढी आयो भन्दै भाग्नेवाला सबैले भन्दै हिँडे। मैले पनि त्यो भनेको थिएँ, तर उहाँ चाहिँ बाहिर आउन सक्नु भएन। पछि बन्द भइसकेपछि फर्केर हेर्दाखेरि उहाँको लास उतातिर थियो, हामीले यसो निकाल्यो, जिउँदो छ कि छैन भनेर हेऱ्यो, जिउँदो हुनुहुन्न थियो, कहिले त को हो भनेर हेरियो। त्यस पछाडि पानी ल्याएर त्यो मुखसुख धोइसकेपछि मेमे नै मेरो घरबेटी बुवा भनौँ न, उसरी मेरो सबैभन्दा मलाई सहयोग गर्ने मेरो घरबेटी बुवा हो। हरेक पर्दा पनि उनले चाहिँ साथ सहयोग दिन्थे, सल्लाह दिन्थे, साह्रै दुःख लागेछ। त्यस्तै अर्को त्योभन्दा पल्ला घरको एउटा मिनमार मेमे भन्ने हुनुहुन्थ्यो, उहाँ पनि त्यसैमा बित्नुभएको छ, मैले त त्यो देख्न पाइनँ। म अलि माथि गइसकेपछि भेटिनु भएको छ उहाँ। त्यो लास्टलाई हामीले पानी ल्याएर बाल्टीमा पानी ल्याएर मुख धुँदाखेरि घरकै मेमे हो भन्ने भयो, हामीले उठाउन सकेनौँ। अरू कोही थिएन, हामी एकजना विकास भाइ भनेर म थियौँ, हामीले उठाउन सकेनौँ। मुख धोएर चिनिसकेपछि अनि हामीले एउटा कम्बल थियो त्यहाँनिर, त्यही कम्बलले उहाँलाई ढाकिदिउँ, ओढाइदिउँ भनौँ न, बाहिर उसमा सबैले नदेखुन्, अब गर्मीले पनि नपलोस् भनेर, त्यो सुरक्षित रहन् भनेर त्यसरी राखिदिउँ।
भौतिक सम्पत्ति र आफ्ना चिनजानका मान्छे गुमाउनुको पीडा त छँदैछ। बाढीको त्यो भयानक रूपले रामप्रसादको मानसपटलमा एउटा गहिरो तरास पनि छोडेर गएको छ। त्यो दिन सम्झिँदा मात्रै पनि उहाँ निकै भावुक बन्नुहुन्छ। अहिले पनि कतै थोरै मात्र ठूलो आवाज आयो भने उहाँ झस्किएर त्यही दिनलाई सम्झिनुहुन्छ।
मैले अहिले पनि त्यो दिनलाई सम्झनु भन्दा अहिले यसो आकाशमा पेलेन उड्यो भने पनि म त्यही सम्झिन्छु। त्यो आवाजलाई भन्छन् नि, अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भने जस्तै मलाई भइरहेछ। अहिले ठुलो आवाज आयो भने म त्यही दिनलाई सम्झिन्छु, अथवा के आयो भनेर तर्सिने किसिमको मलाई भएको छ।
विपत्तिले मानिसलाई मानसिक रूपमा मात्रै थला पार्दैन, वर्षौं लगाएर बुनेको आर्थिक ताना बाना पनि सखा पारिदिन्छ। सुरुमा 20 लाख रुपियाँ लगानी गरेर सुरु गरेको त्यो व्यवसाय र पसलभित्र रहेको 3 तोला सुन समेत बाढीले बगाएर लग्यो। त्यही व्यवसायको जगमा रामप्रसादले आफ्ना 4 जना छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल हुनुभएको थियो। आज सम्पत्ति पनि छैन, हातमा पैसा पनि छैन, अब व्यवसाय कसरी गर्ने र जीवन कसरी चलाउने भन्ने पिरोलोले उहाँलाई पिरोलिरहेको छ।
मैले 20 लाखको लगानीबाट सुरु गरेको, अब त्यो 20 लाखको लगानीमा मैले त्यहीबाट कमाउँदै छोराछोरीलाई 7 वर्षको पिरियडमा मैले 4 वटा बच्चा बच्चीले ब्याचलर पढाएँ। त्यही हो मेरो सबै, मेरो गाउँको घरको जग्गा जमिन बेचेर मैले व्यापार व्यवसाय गरेको। अहिले मसँग त्यही हो सामान, चामल, नुन, तेल, त्यो सबै गर्दाखेरि त्यो 15-20 नम्बरको हुनुपर्छ। त्यसपछि मेरो त्यही गाउँमा उधार पनि लगभग 3-4 लाख भन्दा पनि बढी त्यहाँ गाउँमै उधार गएको थियो, त्यो पनि गयो। त्यसपछि मसँग भएको 3 तोला जति सुन थियो भनी गयो। अब मेरो 4 वटा बच्चा बच्ची छन्, 2 बुढाबुढी 6 छौँ। अब के गरेर पाल्ने होला, कसरी के गर्ने होला, व्यवसाय कहाँ गर्ने होला, कसरी गर्ने होला। काठमाडौँको उसमा भाडा तिर्नुपर्छ, 2 कोठाको झन्डै 1500-2000 रुपियाँ भाडा तिर्नुपर्छ, खाना बस्न यताउता गर्दाखेरि पैसा छैन आफूसँग। अब के गर्ने भनी सोचिरहेको छु। अहिलेसम्म राहतको बारेमा मलाई त्यो हेलिकप्टरबाट उधार गरेर ल्याइदिएको, पैसा नपरेर ल्याइदिएको। त्योभन्दा पछाडि एउटा चामल, नुन, तेल के छ कि छैन भनेर सोध्या पनि छैन।
रामप्रसाद जैसी जस्ता मेहनती नागरिकहरूको यो रोदन र बिलौना सिंहदरबारदेखि स्थानीय सरकारसम्म पुगोस्। सरकारी प्रतिबद्धताहरू कागजमा मात्र सीमित नभएर व्यवहारमा लागू हुन्, ताकि पीडितले फेरि आत्मसम्मानका साथ आफ्नो खुट्टामा उभिने र नयाँ जीवन सुरु गर्ने अवसर पाउन्। बाढीले व्यवसाय बगाए पनि रामप्रसादको फेरि उठ्ने हिम्मत नबगोस्, हाम्रो यही कामना छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधन तथा भौतिक संरचनामा क्षति भएको छ। गत भदौ 10 गते बुधबार बिहान हिमाली जिल्ला रसुवाको भोटेकोसी नदीमा जसरी विनाशकारी बाढी उर्लियो, त्यसले नदी किनार क्षेत्रका बासिन्दालाई सम्हालिनै नपाई ठूलो सङ्कटको भुमरीमा धकेलिदियो। छेडबरमै नदीको जलसतहले खतराको तह नागेर मानव बस्ती, ऐतिहासिक भौतिक संरचना र अरबौं लगानीमा ठडिएका जलविद्युत आयोजनाहरू क्षतिग्रस्त हुँदा यति बेला रसुवा र सिङ्गो देश शोक र सन्तरासमा डुबेको छ। यो बाढीले हाम्रो अमूल्य जनधन मात्रै खोसेको छैन, सिङ्गो देशलाई नै नराम्रोसँग झस्काइदिएको छ। भौतिक संरचनाहरू त फेरि निर्माण होलान्, तर गुमेका ज्यानहरू र भत्किएका सपनाहरू कसरी फर्किएलान्? यो विनाशकारी बाढीको मुख्य कारण के हो? यो बाढीले तल्लो तटीय क्षेत्रको जनजीवन र नदी किनारका बस्तीहरूमा कस्तो दीर्घकालीन जोखिम थपेको छ? आगामी दिनमा यस्तो ठूलो मानवीय र भौतिक क्षति हुनबाट रोक्न नेपालको बाढी पूर्वानुमान प्रणाली अब कसरी अगाडि बढाउनु पर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ हिम बाढी अनुसन्धानकर्ता तथा भौगोलिक प्रकोप विज्ञ श्री कमल दुवेदीसँग। श्री कमल सर, यहाँलाई कार्यक्रममा स्वागत छ। श्री कमल सर, रसुवाको भोटेकोशी नदीमा अप्रत्याशित रूपमा यति ठुलो भयानक बाढी आउनुको कारण चाहिँ के हो?
यो जुन चाहिँ माथि यो हाम्रो लामटाङ लिरुङ हिमाल हामी देख्छौँ, यो तीन कुने हिमाल माथि उत्तरपट्टि काठमाडौँबाट ठ्याक्कै त्यसको ठ्याक्कै पछाडिपट्टि त्यसको उत्तर पूर्वी पूर्व धारमा माथि चट्टान माथि रहेको ह्याङ्गिङ ग्लेसियर जुन चाहिँ हिमनदी जुन चट्टानको माथि भिरमा थियो, त्यो चट्टान चाहिँ तलको चट्टान र बरफको सहितै लगभग चाहिँ नि 1.5 किलोमिटर तल चाहिँ नि अर्को त्यो जहाँ चाहिँ उपत्यकामा चाहिँ हिमनदी नै थियो, त्यहाँ त्यहाँ बज्रिन जाँदाखेरि चाहिँ धुलो पिठो भयो त्यो सबै चाहिँ पदार्थ, त्यहाँ भएका चाहिँ चट्टान, त्यहाँ भएको ढुङ्गा माटोदेखि लिएर बरफसम्म त्यो भएपछि त्यो चाहिँ नि एकदम द्रुत गतिमा त्यो चाहिँ नि लेन्द्रे खोला हुँदै चाहिँ रसुवागढी हाम्रो नाकासम्म पुग्यो र त्यसपछि त्रिशुलीमा चाहिँ त्यो चाहिँ हिमबाडीको रूपमा तल चाहिँ एकदम द्रुत गतिमा आउन गयो। र यस्तो खालको प्रक्रियालाई एउटा जर्मनमा एउटा शब्द छ स्टुर्च स्ट्रोम भन्छ, त्यो भनेको के टुर्च भनेको एकदम जोडसँग चाहिँ खस्नु बज्रिनु, त्यसको चाहिँ वेभ एकदम चाहिँ नि टाढासम्म जान सक्यो, चाहिँ धुलो भएको धुलो पिठो भएको चट्टानका टुक्राहरू सहितको पदार्थ त्यो जान सक्छ भन्दा यो त्यस्तो खालको एउटा भौगोलिक प्रक्रियाबाट चाहिँ यो प्रकोप सिर्जना हुन गयो।
श्री कमल सर, आम श्रोताले बुझ्ने गरी भनिदिनुहोस् न, यो लेदो सहितको बाढी सामान्य बाढी भन्दा कति गुणा बढी खतरनाक हुने गर्छ?
यो एकदमै अब यसमा के हुन्छ भने जस्तो हामीले सामान्य बाढी भनेर के गरी बुझ्छौँ भनेदेखि बाढी पानी हुन्छ, त्यसमा पानीको मात्रा धेरै भएको अथवा केही चाहिँ नि त्यसमा छिरिनी भनौँ हामी सेडिमेन्ट भनौँ होइन, त्यसमा चाहिँ नि सहितको बाढी पनि लगभग लगभग पानी बगेको जस्तै बिस्तारै अथवा अकस्मात पनि त्यो चाहिँ त्यसको सतह बढ्छ, तर त्यो बग्नलाई चाहिँ पानी जसरी बग्छ नि त्यो पानी बग्ने प्रक्रियाबाटै बग्छ भनेदेखि यो चाहिँ एउटा हिमबाढी भन्छु म यसलाई, जस्तो यो हिमबाढी थोरै पानी हुन्छ त्यसमा तर चाहिँ त्यसमा धेरै चाहिँ नि मात्रामा चाहिँ गेग्रान हुन्छ, जस्तो सेतीबाढी जुन 2012 सन् 2012 को मे 5 आएको थियो त्यस बेलाको मैले चाहिँ नि त्यो बाढीको पानीको त्यसको चाहिँ मसँग नमुना थियो र त्यसबाट मैले हेर्दाखेरि के देखेँ भन्दाखेरि लगभग 2/3 चाहिँ नि त्यसमा से त्यो थिग्रिनी र चाहिँ जम्मा चाहिँ नि 1/3 मात्रै पानी थियो होइन, त्यो पानी पनि बरफका टुक्राहरू जुन जो धुलो पिठो भएर आएको बरफका टुक्राहरू थिए ती चाहिँ नि पछि पग्लिँदै गएर पानी बन्न गएको हो होइन भन्दाखेरि यसरी यसमा एकदम धेरै चाहिँ गेग्रान हुने हुँदा र चाहिँ एकदम द्रुत गतिमा यो आउने हुँदा यसले चाहिँ नि जस्तो पानी जसरी खोलाको किनारै किनार जान बग्ने र सतह बढ्दै जाने भन्ने यस्तो खालको चाहिँ नि नभएर यो चाहिँ नि द्रुत गतिमा आउने र यसको पहाडमाथि पनि ठोकिएर माथि चढ्ने माथि हुरिने होइन यसरी र माथिल्लो टारमा भएका बस्तीहरूमा पनि चाहिँ नि क्षति पुर्याउन जाने यस्तो हुन्छ यो यो हिमबाढी होइन। त्यस कारणले गर्दा यो सामान्य बाढी मान्छेहरूले धेरैले चाहिँ सामान्य बाढी बाढी भन्ने हिसाबमा चाहिँ यो अब लिएर पनि पूर्व सूचना प्राप्त भएपछि पनि सुरक्षित ठाउँमा भाग्नलाई अलिकति ढिलो गरेको पनि भन्ने कुराहरू सुनिएको छ भन्दा यो हिमबाढी एकदम शक्तिशाली हुन्छ किनकि यसमा चाहिँ चट्टानदेखि लिएर त्यहाँ चाहिँ रुखपातदेखि सबै सोरिएर बगेर घुरिँदै आएको हुन्छ होइन, यसको चाहिँ अब घनत्व धेरै हुने र गति पनि धेरै हुने हुँदाखेरि यसले ठुलो चाहिँ नि क्षति चाहिँ गर्छ, त्यस कारणले गर्दाखेरि यो हिमबाढीको क्षति एकदम ठुलो रूपमा हुन गएको छ।
श्री कमल सर, हामीले बाढीको अहिले कुराकानी गरिरहँदाखेरि रसुवाको भोटेकोशी नदीमा जुन खालको बाढीको हामीले सामना गर्यौँ यो क्षेत्रमा अझ आगामी दिनमा पनि केही जोखिमको सम्भावना देखिन्छ?
अब यस्तो छ हिमाली क्षेत्रमा सबै हिमाली क्षेत्रमै अहिले के छ भनेदेखि जस्तो विश्व तापमान वृद्धिको कारणले त्यहाँ चाहिँ नि अब हिजो हिउँ पर्ने ठाउँमा जहाँ बरफ जमेर बसेको थियो माटो पनि जमेर बसेको बरफले जमाएर राखेको थियो ती ठाउँहरूमा अहिले वर्षा हुन्छ र तापक्रम पनि पहिला भन्दा बढेर गएको छ, हिमरेखा माथि चढ्दैछ भनेपछि जमेर बसेको जुन जुन हिमनदीको चाहिँ थिग्रिनी जुन छ त्यो चाहिँ अब त्यो ठाउँमा ठुलो वर्षा हुँदाखेरि पनि यस्ता खालका बाढी सिर्जना हुन सक्छन् होइन, अब यस्तै गरी माथिपट्टि चाहिँ अब रहेका चाहिँ हिमनदी नै पनि खस्दाखेरि चाहिँ पनि यस्ता बाढीहरू जना हुन सक्छन् अथवा यस्तै एभलान्स जुन आएर यस्तो खालको चाहिँ बाढी पनि सिर्जना हुन सक्छन् भन्दा अब हामीले त्यस कारणले गर्दाखेरि त्यो चाहिँ नि अब त्यसको सम्भावना छैन नै भन्न त पक्कै पनि सकिँदैन, तर चाहिँ नि अब जस्तो अब अहिले पनि त्यहाँ अरू पनि यस्तै खालका चाहिँ नि यो चिरा परेर बसेका बरफका चट्टानका बरफका चाहिँ नि उहरू देखिन्छ, हिमनदी देखिन्छन् होइन। तर अब के छ भने त्यो मुनिपट्टिको चट्टान सहितै खस्ने भनेको त्यो खस्न सक्छ कि सक्दैन भन्ने कुरा अब गहन अध्ययन नगरिकन हामीले भन्न सक्दैनौँ, तर पनि सतर्क रहनुपर्छ। यस्ता सम्भावनामा एकदम निकट भविष्यमा नभए पनि टाढा सुदूर भविष्यमा चाहिँ यस्ता प्रकोप पक्कै पनि हुन सक्छन्।
रसुवाको भोटेको सीमा जुन खालको बाढी आयो, यो बाढी पछिको जुन क्षति हामीले बिहोर्यौं, यो बाढी आउनु र हामीले पूर्व सूचना नपाउनुको बीचमा कहाँनिर हामी चुक्यौं जस्तो लाग्छ यहाँले हेर्दाखेरि?
जुन चाहिँ अब यति ठुलो लेभलमा बाढी आउला भन्ने चाहिँ धेरैको कल्पनामा थिएन, एउटा कुरा चाहिँ त्यो हो। बाढी आएको सूचना आउँदा आउँदै पनि बाढी त बाढी तल नदीमा आउने हो, माथि टारमा आउँदैन, अथवा चाहिँ यति यति शक्तिशाली यति माथिसम्म आउँदैन भन्ने एउटा एउटा त्यो चाहिँ नि मेसेज पाएकै ठाउँमा पनि जुन चाहिँ नि धेरै मानिसहरू चाहिँ क्षति हुनुमा चाहिँ मानिसहरूको हताहत हुनुमा चाहिँ त्यसको चाहिँ एउटा भूमिका छ। भन्दाखेरि हामीले बाढी भने सामान्य बाढीको रूपमा मात्रै लियौँ, यसलाई हिमबाढीको रूपमा लिएनौँ। हुन त अब लगभग हाम्रो गत वर्ष अलि अगाडि पनि त्यस्तै खालको बाढी आएर होइन अलिकति योभन्दा सानो स्केलको बाढी आएर क्षति त भएकै थियो त्यो बेलामा पनि होइन। भन्दाखेरि अब यस्तो खालको यो हिम पहिरो सहितको बाढी जुन छ त्यस्तो खालको बाढीको बारेमा स्थानीयमा चेतना नभएर पनि क्षति हुन गयो। र दोस्रो कुरा के हो भने जस्तो अघि मैले भने जुन बाढी नर्मल साधारण रूपमा आउने बाढी भन्दा यो चाहिँ त्यो स्टुर्च स्ट्रोम भन्ने मैले त्यो जर्मन शब्द थियो होइन भन्दाखेरि त्यो चाहिँ चट्टानको चाहिँ नि एक प्रकारको टुक्रिएर आएको आँधी होइन चट्टानी आँधी भनौँ आँधी जस्तै भन्दाखेरि पनि भयो यसलाई होइन अन्त त्यसरी आएको हुँदाखेरि त्यसरी आउला त्यहाँ भन्ने त्यो आकलन चाहिँ नहुनु पनि हो। तर अब के छ भने हामीले अब पूर्व सूचनाकै कुरा गर्दाखेरि पनि हामीले अहिले स्थापना गरेको पूर्व सूचना प्रणाली भनेको कस्तो छ भने खोलाको पानी चाहिँ नदीको पानी चाहिँ बिस्तारै तह बढ्दै गएपछि घट्ने बढ्ने चाहिँ त्यो यन्त्रले चाहिँ पठाउने भन्ने हिसाबमा भयो। अब अहिलेको यो त यस्तो खालको ठुलो चाहिँ नि छाल आयो कि द्रुत रूपमा चाहिँ आयो कि त्यो चाहिँ नि यन्त्र एकैचोटि बगाइदिएपछि त्यसले सूचना पनि दिन सकेन, तर हामीलाई थाहा भइसकेपछि पनि जुन सूचना तल सम्प्रेषण भएको थियो त्यो पनि मानिसहरूले चाहिँ त्यसलाई कसरी ग्रहण गर्ने भन्ने चाहिँ अलिकति त्यसमा कमजोरी भयो कि अथवा चाहिँ मान्छेले गएपछि कहाँ भाग्ने कसरी भाग्ने भन्ने कुरामा पनि सुरक्षित ठाउँहरू पनि पहिला चाहिँ पहिचान भएर त्यसलाई चाहिँ हामीले अभ्यास पनि गरेर राखेको भए चाहिँ नि अब सायद अब अलिकति अझ क्षति अब तलोमा लान पो सकिन्थ्यो कि भन्ने चाहिँ नि त्यति म चाहिँ सोच्छु।
श्री कमल सर, यहाँले अघि विश्व तापमानको प्रभावको कारण पनि जोड्नुभयो यो बाढी आउनुको पछाडि, के जलवायु परिवर्तनको असर पनि देखिन्छ यो बाढी आउनुमा?
पक्कै पक्कै पक्कै, यो त एउटा मुख्य कारण नै त्यही हो। किनभने हिमाली क्षेत्रमा जहाँ हिउँ पर्थ्यो बरफहरू जमेर बसेको थियो होइन भन्दाखेरि त्यो क्षेत्रमा अहिले पानी पर्छ र त्यो चिनिया पक्षबाट केही चाहिँ त्यो बेलाको चाहिँ तापक्रमका डेटाहरू पनि आएका छन् होइन, त्यसमा हेर्दाखेरि त्यो चाहिँ एकदम केही दिनदेखि एकदम त्यहाँ त्यो क्षेत्रमा चाहिँ तापक्रम माथि भएको भन्ने कुरा छ। भनेपछि त्यो तापक्रम बढ्दाखेरि के हुन्छ हिमाली क्षेत्रमा हिउँ पग्लिएर पानी बनेर त्यो चाहिँ च्यापहरूमा छिर्ने र त्यसपछि फेरि त्यो चाहिँ त्यसको चाहिँ जम्ने पग्लिने जम्ने पग्लिने प्रक्रियाले चाहिँ हरू पनि भइरहेको हुन्छ, त्यसले चट्टानको क्षयीकरण पनि बढाउने भयो होइन भन्दाखेरि अब त्यस कारणले गर्दा यस्तो खालका अहिले जुन हिमाली क्षेत्रमा भइरहेका प्रक्रियाको मुख्य कारक तत्व भनेको चाहिँ यही विश्व तापमान वृद्धि नै हो।
विश्व तापमान वृद्धिका असरहरू नेपाल जस्ता विकासोन्मुख देशहरूले भोगिरहँदाखेरि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने सन्दर्भमा अब हाम्रा योजनाहरू कामहरू कार्यहरू कस्तो हुनुपर्छ?
अब मुख्य गरी हामीले चाहिँ अब यो जोखिम घटाउनेतिर हामीलाई चाहिँ किन हामी जलवायु परिवर्तनको सबभन्दा मुख्य चाहिँ नि हामी त्यसको हामी भिक्टिम हौ होइन, हामी त्यसको असर चाहिँ हामीले भोग्नु परिरहेको छ। जबकि हामीले गरेको हाम्रो त्यो जलवायु परिवर्तनमा हामीले गरेको कन्ट्रिब्युसन कम छ होइन, हाम्रो योगदान कम हुँदा हुँदै पनि असर चाहिँ हामीले सबभन्दा ठुलो भोग्नु परिरहेको छ। र त्यो हिसाबमा हामीले चाहिँ त्यसबाट चाहिँ हामीले विश्व समुदायसँग आवाज पुर्याएर हामीलाई चाहिँ सुरक्षित भविष्यको लागि हामीले चाहिँ त्यो जोखिम कम गर्नलाई के गरी चाहिँ हामीले कामहरू गर्न सक्छौँ त्यतातिर हामी जानुपर्छ।
रसुवाको भोटेको सी जस्तै अन्य कुन कुन क्षेत्रहरू बाढीको उच्च जोखिममा देखिन्छन्?
यस्तो खालको हिमबाढी भनेको चाहिँ हिमाली क्षेत्र जुन चाहिँ दुईटा कुरा हुन्छ, एउटा चाहिँ जहाँ चाहिँ पहिलाको चाहिँ नि अहिले हिउँ जमेर बसेको बरफ अथवा हिमनदी भएका क्षेत्रहरूमा बाट उद्गम भएका चाहिँ नि नदी नालाहरू होइन, र अथवा चाहिँ नि अहिले बरफ नभए पनि पहिलाको अब जुन हामी चाहिँ नदी बनेको क्षेत्र जुन चाहिँ अहिले हिउँ छैन तर पनि त्यसको चाहिँ नि थिग्रिनी चाहिँ जुन त्यहाँ जम्मा भएर बसेको चाहिँ नि धेरै त्यस्ता खालका चाहिँ क्षेत्रहरूमा अहिले जुन पानी परेर त्यो गेग्रान भाव सहितको बाढीहरू आउने क्षेत्रहरू जुन छ ती क्षेत्रहरूमा अब अहिले जुन विश्व तापमान वृद्धिको कारणले गर्दाखेरि ठुल्ठुलो चाहिँ एकदम लामो समय वर्षा हुने होइन अब छोटो समय ठाउँमा ठुलो वर्षा हुने त्यस्तो चाहिँ छिटो छिटो भइरहेको छ र त्यस कारणले गर्दा त्यस्ता क्षेत्रहरू मिले एकदम सतर्कता साथ पूर्व सूचना प्रणालीदेखि लिएर शिक्षा जस्तो त्यो जनचेतनादेखि लिएर शिक्षादेखि नै हामी चाहिँ स्कुलको चाहिँ हामी त्यो विद्यालय पाठ्यक्रममा नै यो कुराहरू समावेश गर्दै अगाडि बढ्नुपर्ने देख्छु म।
श्री कमल सर, जस्तो अकस्मात आउने ठुला बाढीको पूर्व जानकारीका लागि हाम्रो पूर्व सूचना प्रणाली कस्तो हुनुपर्छ?
अब यसमा चाहिँ मैले अघि अलिकति जोडे पनि अब जस्तो अब हामीले जुन चाहिँ नि यस्तो खालको बाढी आउँदाको कस्तो खालको चाहिँ नि ऊ आउँछ भने एकदम जमिन थरिएर भुइँचालो आएको जस्तै, किनभने ठुल्ठुला ढुङ्गाहरू यसमा सँगै बगेर आउने बज्रिने होइन अर्को चट्टानमा बज्रिने हुँदाखेरि त्यो त्यसले कम्पन जस्तै भूकम्पको जस्तै कम्पन लिएर आउने होइन त्यो हुन्छ। त्यसपछि ठुलो आवाज चाहिँ एकदम दसौँ चाहिँ हेलिकप्टर एकैचोटि उडेको जस्तो ठुलो आवाज सहितको आएको भन्ने कुरा चाहिँ स्थानीय जुन चाहिँ यो बाढीग्रस्त यस्ता खालका चाहिँ हिमबाढी आएको क्षेत्रका मान्छेहरूको चाहिँ अनुभवले देखाएको छ। र त्यो सँगसँगै हामीले अब पूर्व सूचना प्रणालीमा पनि यो पानीको सतह मात्रै नभएर जमिन हल्लिएको पनि थाहा हुने खालका चाहिँ अरू प्रविधिहरू पनि हुन्छन् होइन। भन्दाखेरि हामीले फरक प्रविधि प्रयोग गरेर पनि सुरक्षाका उपायहरू कसरी अप्नाउन सकिन्छ भन्ने हामीले यो विषयमा चाहिँ छलफल गर्नु जरुरी छ।
यहाँले त निकै लामो समय विशेष गरी हिम पहिरोको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहनु भएको छ। नदी किनारको सभ्यतासँग हाम्रो सम्बन्ध जोडिएको छ, नदी किनारमा हाम्रा बस्तीहरू अवस्थित छन् र हाम्रा विकास निर्माण पनि त्यही गतिमा अगाडि बढिरहेका छन्। यसरी हेर्दा हामीले गर्ने कहीँ विकास निर्माणका गतिविधिले गर्दा पनि हामीलाई यस्ता खालका बाढीको जोखिमले थप पीडा दिएको, थप जोखिम निम्त्याएको जस्तो देखिन्छ।
कतिपय हिसाबमा हाम्रा चाहिँ जुन चाहिँ बस्ती विकास भएका छन् नि ती परापूर्वक कालमा हामी यस्तै प्रकोपले लिएर आएको ठुल्ठुलो घेग्रान बहावले लिएर आएका टारहरूमा हामीले बसोबास गरेका छौँ र ती बस्तीहरू जोड्दै हामीले सडक सञ्जाल निर्माण गरेका छौँ। हो, पक्कै पनि हामीले कतिपय हिसाबमा हाम्रा सामाजिक आर्थिक गतिविधिहरू चाहिँ नि एउटा हामीले प्रकोपको हिसाबमा सुरक्षित भन्दा पनि आफूलाई सजिलोको हिसाबमा हामीले विकास गर्दै लगेका पक्कै पनि छौँ। तर अब हामीले विकास भइसकेको बस्तीहरूलाई पनि कसरी सुरक्षित, जस्तो नदी किनाराको कुरा गर्नुभयो तपाईँले, कतिपय बस्तीहरू हिजोको दिनमा नदी जहाँबाट बग्थ्यो नि त्यो नदी बग्ने चाहिँ नि बगरहरूमा चाहिँ अहिले बस्ती विकास भएका छन्। किनभने मान्छेले सम्म जमिन जहाँ भेट्टायो होइन ती क्षेत्रहरूमा चाहिँ नि बस्ती विकास हुन्छ। व्यवस्थित रूपमा हाम्रो चाहिँ सुरक्षित प्रकोपबाट सुरक्षित रूपमा नभएर हामीले चाहिँ नि एक प्रकारले अव्यवस्थित रूपमा बस्ती विकास गरेका छौँ पक्कै पनि छ। अब त्यसलाई चाहिँ हामीले कतिपय ठाउँका चाहिँ नि बस्तीहरूलाई अब विस्थापन गर्नुपर्ने पनि हुन सक्छ होइन। अब कमसेकम यति हामीले एउटा हाम्रो आँखा खोलोस् यो प्रकोपले कि हामीले यसलाई खेलाँची गरेर बस्ती विकास गर्नु हुँदैन र चाहिँ खोलाको बगर भनेको खोलाकै सम्पत्ति हो, केही वर्षको अन्तरालमा त्यो हाम्रो आफ्नो जीवनकाल पनि हुन सक्छ अथवा त्यो जीवनकाल भन्दा टाढाको समयमा पनि हुन सक्छ त्यस्ता खालका चाहिँ नि प्रकोपहरू आउँछन् र त्यस हिसाबमा मैले चाहिँ कमसे कम स्थायी संरचनाहरू चाहिँ त्यस्ता ठाउँमा नबनाउने भन्ने, जस्तो हाम्रो पहिला हाम्रो परम्परागत रूपमा चाहिँ हाम्रो ज्ञान अब बस्ती तल चाहिँ बेसीमा चाहिँ प्राय बस्ने घरहरू बन्दैन थिए होइन, खेतीपाती मात्रै हुन्थ्यो अनि अलिकति माथि चाहिँ नि तपाईँको चाहिँ नि बारी हुन्थ्यो होइन, बारी भन्दा माथि चाहिँ नि अनि घरहरू हुन्थ्यो अनि घरभन्दा माथि खरबारी अथवा चाहिँ नि वन हुन्थ्यो होइन। त्यसरी एक प्रकारले हामीले त्यो प्राकृतिक रूपमा नै पनि हामीले चाहिँ त्यसरी चाहिँ सन्तुलन गरेर बस्ती विकास भएका थिए भने अहिले चाहिँ नि अब मोटर बाटो खोला किनारै किनार जाने र यही टारहरू जोड्दै जाने र त्यो खोला बाटो बनेपछि बाटोको दायाँ बायाँ बस्तीहरू बस्दै जाने होइन थपिँदै जाने भन्ने त्यस्तो छ। कतिपय ठाउँमा हामीले देख्छौँ खोलामा टेको लाएर पनि त घर बनाएर बसेको देखिन्छ नि हगि। अब यो चाहिँ नि सुरक्षाको हिसाबमा अब अथवा यस्ता जोखिमको हिसाबमा त ती घरहरू पक्कै पनि सुरक्षित छैनन्। यदि ठुलो बाढी नआए पनि सानै बाढीमा पनि बगाउन सक्ने चाहिँ घरहरू पनि हामीले देखेका छौँ। अन्त हाम्रो बस्ती विकासमा अलिकति योजनाबद्ध रूपमा सुरक्षित कसरी गर्न सक्छ र प्रकोपहरू बस्तीका वरिपरि के प्रकोप छन् र ती प्रकोपलाई न्यूनीकरण गर्न पनि सकिन्छ कि होइन भन्ने त्यसरी चाहिँ व्यवस्थित रूपमा हामी जानुपर्ने हुन्छ।
पहाडी भेगमा बस्ने नागरिकले खास गरी पहिरो आउन सक्ने सम्भावित कारणहरू जोखिमहरू कसरी थाहा पाउने?
अब यस्तो हुन्छ, पहिरोको पनि केही पूर्व संकेतहरू हुन्छन् कि। अब के हुन्छ भने यदि जमिनहरू चिरा पर्दै गएको छ, रुखहरू चाहिँ ढल्किँदै फरक फरक दिशामा ढल्किँदै गएका छन् अथवा चाहिँ नि जमिनमा चिरा चाँडो चाँडो चाहिँ नि चौडा हुँदै गएको छ भनेदेखि यस्ता र जमिन मुनिबाट चाहिँ नि चट्टान टुक्रेका आवाज कुनै चाहिँ नि त्यसरी आइरहेको छ, जमिन चलेको हुने अथवा झ्याल ढोका घरका चाहिँ नि नखुल्ने होइन त्यो त्यस्तो खालको कति कतिपय हिसाबमा यस्ता पूर्व संकेतहरू हुन्छन् होइन। अब जमिन चलेको छ भनेदेखि चाहिँ अनि त्यसपछि अब तपाईँको चाहिँ ठुलो वर्षा भएको बेलामा भेलहरू पनि अब कताबाट बगेका छन्, जस्तो सडकको किनाराबाट बग्न पर्ने नालीहरू थुनिएर बस्तीतिर सोझिएर ती बलीहरूमा चाहिँ माथिबाट गेग्रान बहावको रूपमा पनि बगेर आएको घटनाहरू पनि हामीले देखेका छौँ होइन। यो हिसाबमा आफू सतर्क रहनुपर्छ र चाहिँ सुरक्षित रूपमा हामीले चाहिँ त्यसमा कता बस्न जान सकिन्छ, ती ठाउँहरू प्रकोप भन्दा पूर्व नै हामीले चाहिँ त्यसको अभ्यास गर्न सक्यौँ भने हामी अलिकति सुरक्षित हुन सक्छौँ। र अर्को एउटा कुरा चाहिँ जस्तो माथिल्लो क्षेत्रमा बस्ने र तल्लो क्षेत्रमा बस्ने न एउटै नदीको पनि माथिबाट त्यसरी खोला थुनिएर रोकिएको छ अथवा चाहिँ कतै कतै अथवा चाहिँ पहिरो गएर छेकिएको छ भनेदेखि माथिबाट तल चाहिने सूचना आदान प्रदानबाट पनि तलका मान्छेलाई सुरक्षित बनाउनलाई मद्दत गर्छ। अहिले पनि कतिपय जस्तो हाम्रो त्यो त्रिशुलीको विद्यालयका प्रधानाध्यापक उहाँले चाहिँ एकदम राम्रो काम गर्नुभयो, उहाँले माथिबाट चाहिने कसरी सूचना उहाँलाई दियो कि ठुलो बाढी आएको छ, भेत्रावतीमा चाहिँ बजार डुबाइसक्यो लगिसक्यो भनेपछि उहाँले चाहिँ ती विद्यार्थीहरू जति सबैलाई भगाएर चाहिँ माथि चाहिँ नि सुरक्षित ठाउँमा लानुभयो भन्दाखेरि हो यस्तै खालको सूचना आदान प्रदानलाई कति जीवन जोगिएको छ होइन। खेलाइँची चाहिँ नगरौँ, जस्तो यस्तो बेलामा बाढी पहिरो आएको ठाउँमा फोटो खिच्ने अथवा चाहिँ यो अहिले सामाजिक सञ्जालमा चर्चित हुनलाई चाहिँ नि लाग्नेतिर हामी भिडियो खिच्नेतिर यस्तोतिर नजाउँ, यो भनेको हाम्रो जीवन अन्तिम भिडियो पनि हुन सक्छ है त्यो भन्ने कुरा हामीले चाहिँ बुझेर अगाडि बढ्नु पर्ने हुन्छ।
श्री कमल सर, हामी कार्यक्रमको अन्तिममा छौँ, यदि पहिरो गइहाल्यो भने तत्काल के गर्ने के नगर्ने?
अब यस्तो छ, पहिरो भन्दा टाढा भाग्ने होइन, जुन अब पहिरोको चाहिँ नि बगेर आउन सक्ने जुन त्यसको चाहिँ नि तल्लो क्षेत्रमा बग्न सक्छ भने त्योबाट टाढातिर जाने होइन, त्यो पहिरै पहिरो जाने भने कि टाढातिर भन्दा माथिल्लो क्षेत्रमा सुरक्षित कर्तानी भागतिर जाने, बग्न सक्ने सम्भावित क्षेत्रभन्दा टाढा जाने होइन। र चाहिँ मैले अघि भने यसमा चाहिँ धेरै अब यो आउँदैन भन्ने अति विश्वास नगर्ने, किनभने यस्ता शक्तिशाली चाहिँ नि प्रक्रिया भौगोलिक प्रक्रियाले चाहिँ नि तपाईँ हामीले बनाएका कतिपय संरचनाहरूलाई त एकैछिनमा भत्काइदिन सक्छ होइन। त्यसले चाहिँ नि जब द्रुत गतिमा आएको हुन्छ त्यसले चाहिँ नि त्यो मोडहरूमा चाहिँ सोझो चाहिँ माथि चढ्ने यस्तो खालको हुन्छ, त्यस्तो कुराहरूलाई ध्यान राख्ने। र सबभन्दा पहिलो कुरो त म त के भन्छु भने यो चाहिँ पहिला नै यी चाहिँ प्रकोपका सम्भावित क्षेत्रहरूलाई नक्साङ्कन गरेर सुरक्षित ठाउँ कता हो कता जाने होइन गर्ने, अब त्यसपछि अब अलिकति चाहिँ सचेतना हामी चाहिँ आफू चाहिँ वरिपरि के छ के भयो प्रक्रियाहरू के भइरहेका छन् भन्ने चाहिँ जानकारी राख्ने गर्नु जरुरी हुन्छ।
हस्, यहाँलाई महत्वपूर्ण समय र संवादको लागि धन्यवाद।
मलाई पनि मेरो कुरा राख्न दिनुभयो, त्यसको लागि धन्यवाद।
अहिले भर्खरै सुन्नुभयो हिमबाडी अनुसन्धानकर्ता तथा भौगर्भिक प्रकोप विज्ञ श्री कमल दुवेदीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।